أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على محمد وآله الطاهرين، سيما بقية الله الأعظم في الأراضين، روحي وأرواح العالمين لتراب مقدمه الفداء، ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. بسم الله الرحمن الرحيم. قال المعصوم عليه السلام: أصحاب المهدي شباب. امام معصوم علیہ السلام فرماتے ہیں کہ امام زمانہ کے سپاہی سب کے سب جوان ہوں گے. خداوند عالم سے دعا ہے کہ ہم سب کو امام زمانہ کے نوجوان اصحاب میں سے قرار دے، تاکہ ان کے ساتھ ہم رکاب ہو کر، شریک ہو کر خون امام حسین کا بدلہ لے سکیں اور پوری دنیا کو عدل و انصاف سے بھر سکیں انشاءاللہ. کیوں کہا گیا ہے کہ امام زمانہ کے اصحاب نوجوان ہوں گے؟ امام زمانہ کے حوالے سے دو قسم کی گفتگو کی گئی ہے، جو زیارات اور دعائیں امام زمانہ کے لیے آئمہ اہل بیت علیہ السلام سے وارد ہوئی ہیں، اس میں دو قسم کی تعبیریں پیش کی گئی ہیں اور وہ زیادہ ہیں. اللہم اجعل من انصارہ و اعوانہ، یعنی اے خدا ہمیں امام زمانہ کے ناصروں میں سے اور مددگاروں میں سے قرار دے. کیوں نہیں کہا گیا کہ اللہم اجعلنی من اصحاب ہی، امام زمانہ کے اصحاب میں سے قرار دے. اصحاب میں اور انصار میں ایک بنیادی فرق موجود ہے. صحابی اسے کہتے ہیں، ہماری اہل یعنی تشیح کی روایات کی روشنی میں صحابی اس کو کہا جاتا ہے کہ جو امام کے ساتھ ایمان کی حالت میں ملاقات کرے، امام کے ساتھ رہے، اسی ایمان کی حالت پہ مرے. اس کا مطلب ہے کہ صحابی اسے کہتے ہیں جو امام کے ساتھ رہے کچھ عرصہ. لیکن مدد کرنے کے لیے اور نصرت کرنے کے لیے صحابی ہونا شرط نہیں ہے، یعنی امام کے ساتھ ہونا شرط نہیں ہے. اسی لیے آپ دیکھیں کہ امام زمانہ سے متعلق دعاؤں میں موجود ہے اللہم اجعل من انصارہ، نصرت کرنے والوں، و اعوانہ، ان کے مدد کرنے والوں میں سے قرار دے، اصحاب میں سے قرار نہیں دے. اس لیے کہ اصحاب ہونے کی شرط کیا ہے کہ جب تک امام زمانہ کے ساتھ نہ رہا جائے، اس کے صحابی نہیں بن سکتے. لیکن آپ زمانہ غیبت میں بھی امام کے ناصر مددگار بن سکتے ہیں. لہذا ممکن ہے کہ ہم میں سے بہت سے افراد کی عمر اتنی نہیں ہو کہ ہم امام زمانہ کو دیکھ سکیں اور ان کے ساتھ شامل ہو کے ان کے صحابی بن سکیں. اسی لیے بار بار دعا میں یہ تاکید کی گئی ہے اللہم اجعلنی من انصارہ، ان کی مدد کرنے والوں میں سے، نصرت کرنے والوں سے، اعانت کرنے والوں میں سے قرار دے. اور یہ کام جو ہے وہ زمانہ غیبت میں بھی ہو سکتا ہے، یعنی امام زمانہ اگر بظاہر موجود نہیں ہیں اور ہم ان کو نہیں دیکھ رہے، تو ہم ان کی مدد کا کام آج بھی کر سکتے ہیں. یعنی ان کا جو مشن ہے، جس کو پایہ تکمیل تک پہنچانا چاہتے ہیں، ہم یہ کام کر سکتے ہیں. پہلی بات یہ. بس اس کا مطلب یہ ہوا کہ یہ روایت جو کری اصحاب المہدی شبابن، کہ امام زمانہ کے جو اصحاب ہوں گے، جو ساتھی ہوں گے، وہ جوان ہوں گے. یہاں پہ اس روایت کی دو انداز سے تفسیر کی جا سکتی ہے. ایک تو یہ کہ ظاہری طور پر نوجوان ہوں گے، یہ جوان ہوں گے، 18 سال، 20 سال، 25 سال، 30 سال، 35 سال تک کے افراد، 40 سال تک کے افراد ہو سکتا ہے شامل ہوں. یا یہ کہ نہیں، ان کا دل، ان کی ہمتیں، ان کے حوصلے جوان ہوں. ممکن ہے حبیب ابن مظاہر کی طرح کہ خود بوڑھے تھے، لیکن ان کا دل، ان کی ہمت، ان کی شجاعت سب کو جوان تھی. تو دونوں مراد ہو سکتی ہے. تو یہاں پہ چاہتے ہیں کہ امام زمانہ اور نوجوانوں سے متعلق کچھ گفتگو کریں، تاکہ خود ہمارے لیے یہ بات درس ہو اور ہم اپنے دوسرے نوجوان دوستوں کو یہ شعور دلائیں، یہ اویئرنیس دیں کہ وہ بھی اپنے آپ کو امام زمانہ کے لیے تیار کریں. اس لیے کہ روایت میں کہ ہم ہر شخص کو اس کے امام کے ساتھ روز قیامت بلائیں گے، وہ کل لونا تو وہ کل لونا سے بے امام ہیں، کہ ہم ہر شخص کو اس آدمی کے امام کے ساتھ بلائیں گے. لہذا اگر ہم نے امام زمانہ کی معرفت حاصل نہیں کی، ہمیں امام زمانہ کو نہیں پہچانا اور ان کی کما حق و شناخت حاصل نہیں کی، تو ہم امام زمانہ کے ساتھ محشور نہیں ہو سکتے. پہلی بات یہ. دوسری بات یہ کہ یہ معرفت جو ہم سے مطلوب ہے، جس کا ہمیں حکم دیا گیا ہے کہ ہم امام زمانہ کی معرفت حاصل کریں، یہ معرفت ظاہری طور پہ نہیں ہے، ظاہری طور پہ جس کو مختلف علماء نے بیان کیا ہے کہ شناختی کارڈ کی معلومات، امام زمانہ کون ہے، والد کا نام، والدہ کا نام، جائے پیدائش، تاریخ پیدائش، زیادہ سے زیادہ یہ معلومات، یہ شناختی کارڈ کی معلومات ہے. یقیناً یہ معلومات ہم سے نہیں چاہی گئی ہیں، بلکہ اس سے بڑھ کر ہمیں امام زمانہ کی شناخت ہونی، امام زمانہ کون ہیں، کیا کرنا چاہتے ہیں، ان کا ہدف کیا، اجتماعی زندگی کو بہتر بنانے کے لیے ہیں. ظاہری بات ہے کہ چونکہ سامعین بھی ہمارے مختلف ہیں، اور پھر اس روایت کے روشنی میں کہ اصحاب المہدی شبابون، یعنی امام زمانہ کے جتنے بھی اصحاب ہوں گے سب نوجوان ہوں گے، تو کیا ہم نے کبھی کوشش کی کہ ہم یہ دعا کریں خدا ہمیں امام زمانہ کے ساتھیوں میں سے، ان کے ناصروں میں سے، ان کی مدد کرنے والوں میں سے قرار دیں؟ اس لیے کہ اگر امام زمانہ کی دعا نہ ہو ہمارے لیے تو ہم ایک لمحے کے لیے بھی زندہ نہیں رہ سکتے. حجت خدا سے زمین ایک لمحے کے لیے بھی خالی نہیں رہ سکتی. اسی لیے ہم کلمے میں کیا پڑھتے ہیں، وصی و رسول اللہ و خلیفتہ بلا فصل. وصی ہیں، صرف وصی نہیں ہیں، خلیفہ بھی ہیں، صرف خلیفہ نہیں ہیں بلکہ بلا فصل وصی اور خلیفہ ہیں. یعنی ایک لمحے کے لیے بھی رسول اور علی کے درمیان ہدایت الہی کے سلسلہ نہیں روک سکتا. لہذا ایک لمحے کے لیے بھی حجت خدا سے زمین خالی نہیں ہو سکتی. حدیث میں لساخت الارض باہلہا، یعنی زمین اور زمین کے رہنے والے سب کے سب نابود ہو جائیں. یعنی وہ فیض ہے ہمارے خدا کے درمیان، فیض الہی کا جو واسطہ ذریعہ ہے وہ امام معصوم ہوتا ہے ہر زمانے میں. ہر زمانے کا امام، ہمارے زمانے کا امام ہمارے خدا کے درمیان واسطہ ہے. این باب اللہ الذی، دعائے ندبہ میں کہ کہاں پہ ہے وہ دروازہ جہاں سے یتوجہ الیہ الاولیاء، کہ جہاں پر خدا کے چاہنے والے اس دروازے سے داخل ہو کر خدا تک پہنچتے ہیں. یعنی واسطہ ایک طریقہ ہے، وہاں سے ہم اپنی حاجات لیتے ہیں، وہ ہمارے لیے دعا کرتے ہیں، ان کی دعائیں ہمارے حق میں قبول ہوتی ہیں. اگر امام زمانہ کی دعا ہمارے لیے نہ ہو تو ہم ایک لمحے کے لیے بھی زندہ نہ رہیں. لہذا اب ہم یہ دیکھنا ہے کہ ہم اپنے امام زمانہ کے لیے کیا کر سکتے ہیں. یعنی خداوند عالم نے جو ہمیں یہ نوجوانی دی ہے، خداوند عالم نے ہمیں جو یہ قوت و صلاحیت دی ہے، ہم اپنے امام زمانے کے لیے کیا کر سکتے ہیں؟ اس لیے کہ اگر ہم نے اپنی نوجوانی میں کچھ نہیں کیا تو ہم اپنے بڑھاپے میں کچھ نہیں کر سکتے، ہم ادھیڑ عمر میں کچھ نہیں کر سکتے. یہ بات ہے. یعنی زندگی کی بہار کا زمانہ نوجوانی ہے. اگر انسان نوجوانی میں اپنے آپ کو اصلاح نہ کر سکے، اگر انسان نوجوانی میں اپنے کردار کی اصلاح نہ کر سکے، اگر نوجوانی میں سیلف بلڈنگ نہ کر سکے، اگر ایک نوجوان اپنے ایام جوانی میں اپنے آپ کو مضبوط اور پائیدار اور مستحکم ایمان کا مالک نہ بنا سکے، تو وہ 35 سال کے بعد کچھ نہیں کر سکے گا، کیونکہ اس کی تمام قوتیں، صلاحیتیں پروان چڑھ جائیں گی. اس کی مثال ایسا ہی ہے کہ جیسے یہ دیوار پہ سیمنٹ ہو، ابھی گیلی ہو، تو آپ اس پہ جو کچھ لکھیں گے وہ نقش ہو جائے گا. جب یہ سیمنٹ سوکھ جائے گی تو یہ جو کچھ آپ نے لکھا ہے، جو نقش و نگار بنائے ہیں، وہ اس پہ ثابت ہو جائے گا ہمیشہ ہمیشہ کے لیے. لہذا ایک نوجوان جو امام زمانہ کے زمانے میں رہ رہا ہے، ان کی امت ہے، ان کی امت میں شمار ہوتا ہے. لہذا اس کا فرض بنتا ہے کہ وہ امام زمانہ کے لیے سوچے، سمجھے وہ کیا کام کر سکتا ہے. اسی لیے حدیث میں کہ نعمتان لا یعرف فضلہما الا من فقدہما، دو نعمتیں ایسی ہیں کہ جب ہاتھ سے چلی جاتی ہیں، ہاتھ سے نکل جاتی ہیں، تو انسان کو اس کی قدر و قیمت کا اندازہ ہوتا ہے. الشباب والعافیہ، پہلی چیز نوجوانی ہے اور دوسری چیز صحت و سلامتی ہے، ہیلتھ ہے. جب انسان کے ہاتھ سے نکل جاتی ہیں، اس وقت انسان کو اندازہ ہوتا ہے کہ کتنی بڑی نعمت. امام کہہ رہے ہیں کہ امام معصوم کہہ رہے ہیں کہ دو نعمتیں ایسی ہیں، جب تمہارے ہاتھ سے نکل جائیں گی اس وقت تمہیں اندازہ ہوگا. لہذا نوجوانی کو زندگی کے باہر کا زمانہ، پرائم ٹائم، قیمتی ترین دور، گولڈن ٹائم کہا گیا ہے. کیوں؟ کیونکہ اس میں انسان کے پاس تمام صلاحیتیں اپنے عروج پہ ہوتی ہیں. وہ جس طرح چاہے اچھائی برائی دونوں کی راہ میں اس کو اختیار دیا گیا، اپنے آپ کو بنا سکتا ہے، سنوار سکتا ہے، بگاڑ سکتا ہے، منحرف ہو سکتا ہے. یہ دو نعمتیں کون سی ہیں؟ پہلی چیز نوجوانی اور دوسری چیز صحت. لہذا یہ دونوں نعمتیں ہمارے پاس ہیں، اور یہ دونوں نعمتیں خدا نے ہمیں دی ہیں تاکہ ہم سے ہمارا امتحان لیا جائے. لہذا کوئی بھی انسان اگر ان دو نعمتوں کو ضائع کرتا ہے تو پھر روز قیامت اس سے سوال ہوگا کہ اس نے خدا کی دی ہوئی ان نعمتوں کو، جوانی کو اور صحت کو، کس طرح برباد کیا، کہاں پہ خرچ کیا؟ روز قیامت جو سوال ہوں گے، انسان کی عمر کے بارے میں سوال ہوگا، انسان کے مال کے بارے میں سوال ہوگا، بہت ساری چیزوں کے بارے میں سوال ہوگا، کہا جائے گا کہ عمر کہاں گزاری، کیسے گزاری، کن کاموں میں گزاری. پھر سوال کیا جائے گا انسان سے اس کی جوانی کے بارے میں، کہ جوانی کو کہاں پہ تم نے ضائع کیا، کیسے خرچ کیا. تو یہاں پہ دو سوال ہیں، ایک عمر کے بارے میں انسان کی زندگی کے بارے میں، اور وعلیکم السلام، اور ایک انسان کی نوجوانی کے بارے میں سوال ہوگا. تو کیا نوجوانی عمر کا اور انسان کی زندگی کا حصہ نہیں ہے؟ تو ایک چیز کے بارے میں دو دفعہ سوال کیوں؟ جب میں کہوں، جب مثال کے طور پر میں کہوں 10 کی فگر کہوں، تو آپ کے ذہن میں 10 کی فگر آئے گا، یعنی 10 سے پہلے پہلے جتنے ڈیجٹس ہیں سب اس میں آ گئے. میں کہوں 100، تو 100 سے پہلے پہلے کے جتنے ڈیجٹس ہیں وہ سب 100 میں آ جائیں گے، 99 اور آخر تک. لیکن میں پھر پوچھوں کہ آپ کے پاس کیا 10 کے بارے میں دوبارہ سوال کرو، 10 ڈیجٹس کے بارے میں، اس کا مطلب ہے کہ ان 10 کے ڈیجٹس میں کوئی خاص اہمیت ہے؟ جبھی تو میں الگ سے سوال کر رہا ہوں. جب میں نے 100 کے بارے میں پوچھ لیا، ٹھیک ہے نا، مثال کے طور پر میں کہوں کہ آپ نے گھر کی صفائی کر دی، آپ کہیں گے جی ہاں کر دی، تو گھر میں یہ کمرہ بھی شامل ہے، اس کمرے کی صفائی بھی ہونی چاہیے. خدا نے کہا ہم تمہاری زندگی کے بارے میں سوال کریں گے کہ زندگی کو کیسے گزارا. تو زندگی میں بچپنا بھی ہے، بڑھاپا بھی ہے، جو نوجوانی بھی ہے. تو پھر زندگی کے بارے میں جب سوال کر لیے، تو پھر نوجوانی کے بارے میں الگ سے سوال کرنے کی کیا ضرورت ہے؟ اس کا مطلب کہ نوجوانی کا حساب کتاب خدا کی بارگاہ میں سب سے الگ ہے. یعنی نوجوانی کے کام، نوجوانی کی عبادت، نوجوانی کا گناہ، نوجوانی کا ثواب، ہر چیز اس کا دگنا حساب کتاب ہے. اسی لیے خدا کہہ رہا ہے کہ جہاں زندگی کے بارے میں سوال ہوگا، وہیں پر آپ سے آپ کی نوجوانی کے بارے میں سوال ہوگا. اس لیے کہ نوجوانی ایک گولڈن ٹائم ہے، پرائم ٹائم ہے، آپ کا گولڈن پیریڈ ہے، لہذا آپ سے سوال ہوگا. اسی لیے امام فرماتے ہیں کہ دو چیزیں ایسی ہیں جب ہاتھ سے چلی جاتی ہیں، جب ہاتھ سے نکل جاتی ہیں، تو اس وقت انسان کو اندازہ ہوتا ہے کتنی بڑی نعمت انسان کے ہاتھ سے نکل گئی. اس کا اندازہ ہم شاید زندگی میں کئی دفعہ کرتے ہیں، مختلف قسم کی مثالوں کے ذریعے سے. جب پیپر سامنے آتا ہے ایگزامینیشن ہال میں، اس وقت اندازہ ہوتا ہے کہ اگر اس ٹائم وہ سوال پڑھ لیتے، یاد کر لیتے، تو یہ ملامت ہمیں اندر سے نہیں ہوتی. یا مثال کے طور پر انسان جو کرکٹ کھیل رہا ہوتا ہے اور آؤٹ ہو جاتا ہے، اس کی ٹیم کا دار و مدار بھی اس کی پرفارمنس پہ ہوتا ہے، اور وہ غیر سنجیدہ کھیل کا پرفارمنس کا مظاہرہ کرے، تو اس وقت اندازہ ہوگا کہ اگر میں جج کر کے کھیلتا، صحیح سنجیدگی سے کھیلتا، تو میں بڑا اسکور بنانے میں کامیاب ہوتا. لیکن اس وقت پانی سر سے گزر چکا ہوتا ہے، یا اس کو ہمارے یہاں اردو میں کہتے ہیں کہ چڑیاں جب کھیل چک جائیں تو پھر کوئی فائدہ نہیں ہے، کفے افسوس انسان ملتا ہے. تو امام یہ فرما رہے ہیں کہ دو نعمتیں ہیں، شباب، نوجوانی اور صحت، یہ دو نعمتیں ہیں، اور ان دونوں کو کوشش کرو کہ ایمان زمانے کے لیے تیار کرو. یہ معصوم نے نہیں کہا، لیکن دوسری حدیث سے یہ واضح ہوتا ہے، اصحاب المیدی شباب ان، امام زمانہ کے جتنے اصحاب ہوں گے سب نوجوان ہوں گے. لہذا انسان اپنی نوجوانی کی بھی حفاظت کرے اور اپنی صحت کی بھی. نوجوانی کی حفاظت سے مراد اس کو بچا کے رکھنا نہیں ہے، بلکہ اس کو صحیح وے میں، اس کی صلاحیتوں کو، اس کی قابلیت کو صحیح وے میں، صحیح ڈائریکشن میں یوز کرنا. دیکھیے بہت سے لوگ دنیا میں ناکام چلے جاتے ہیں، ان کی صلاحیتیں جو ہیں وہ پروان نہیں چڑھتی. بہت سے لوگ، اکثر لوگ ناکام چلے جاتے ہیں. کیوں؟ کیونکہ زندگی کا مقصد پورا، انہیں بہت ساری صلاحیتیں ہوتی ہیں، وہ ناکارہ ہو جاتی ہیں. بہت سے لوگ ان کی صلاحیتیں پروان چڑھتی ہیں، لیکن یہ لوگ بھی 100% کامیاب نہیں ہوتے. پروان چڑھنا صرف اچھی بات نہیں ہے، صحیح راستے میں پروان چڑھنا. خوب، پھر صحیح راستے میں پروان چڑھ جائیں پھر بھی کامیاب نہیں ہے، صحیح ڈائریکشن میں پروان چڑھنا. یعنی آپ کو علم ہو کہ آپ کے پاس کیا قابلیت ہے، کیا صلاحیت ہے، صحیح وے میں، صحیح ڈائریکشن میں پروان چڑھیں، تو پھر انسان اپنی صلاحیتوں سے، اپنی قابلیت سے، اپنی استعداد سے، اپنی ایبلٹی سے فائدہ مند ہو سکتا ہے، بہرہ مند ہو سکتا ہے. وإلا انسان اگر پروان چڑھیں، صحیح راستے پروان چڑھیں، لیکن ان کی ڈائریکشن صحیح نہ ہو، انسان جو ہے وہ آنکھوں سے اچھی چیزیں دیکھنے کے بجائے گناہ کرے، اپنے پاس موجود صلاحیتوں سے اچھے اعمال، مثبت اعمال انجام دینے کے بجائے معیاری اور تعمیری اعمال کرنے کے بجائے منفی اعمال، گناہ کے اعمال کرے، تو جب بھی انسان ضائع ہو جائے گا. ایک شخص کو خدا نے آواز دی، وہ گانے گائے مثال کے طور پر، तो इसके मतलब है इसकी जो सलाहियत परवान चढ़ी, इसने जो तरबियत हासिल की वो गाने के लिए की है। लिहाजा ये जितना गाना गाएगा अपने अजाब में, अपने लिए और सुनने वालों सुनाने वालों के लिए ये अपने अजाब में इजाफा करेगा। तो नौजवानी की सलाहियत को सही वे में परवान चढ़ाना है, यानी ऐसा नहीं है कि इंसान कहे जनाब बस मैंने एक चीज़ का इल्म हासिल कर लिया। दूसरी चीज़, नौजवानी में चार सिफात ऐसी होती हैं जो ना इससे पहले होती हैं ना इसके बाद होती हैं, यानी इस एज का और इस पार्ट ऑफ लाइफ लाइफ का एक खासा होती हैं। सबसे पहली चीज़, नौजवान में जो 15 साल, 16 साल, 18 साल का होता है, वो अपने आप को एक्सपोज करना चाहता है, जाहिर करना चाहता है, मैं हूँ, मेरे वजूद को मानो, मुझे तस्लीम करो, मेरे वजूद को कबूल करते हुए मुझे कोई जिम्मेदारी देने की कोशिश करो। इसलिए आप देखते हैं बच्चों में एक सलाहियत होती है कि बड़े के जूते पहनते हैं। आपने देखा होगा छोटे बच्चे घर में बड़ों के जूते पहनते हैं, कट कट पट पट शोर करते हुए जा रहे होते हैं। क्यों? ये बच्चों को देखा होगा कि बड़ी खवातीन के पर्स उठा के जो है वो फिर रही होती हैं। क्यों? उसकी वजह ये है कि वो अपने से बड़ा काम करना चाह रहे होते हैं और वो अपने वजूद को साबित करना चाहते हैं। यानी बच्चा भी, और आप बच्चा, आप 1.5 साल का बच्चा भी, आप उसे मुस्करा के बात करेंगे तो वो मुस्करा के रिप्लाई करेगा, लेकिन अगर आपने थोड़ी सी आगे दिखाई उसको तो फ़ौरन उसके चेहरे का रंग मुतगैर हो जाएगा, उसके एक्सप्रेशंस, उसके तासुरात, उसके चेहरे का रंग सब कुछ बदल जाएगा, वो समझ जाएगा कि आप क्या कहना चाह रहे हैं। एक 1.5 साल का बच्चा भी, 1 साल का बच्चा भी समझता है कि आप उससे क्या रबता बरकरार करें, मोहब्बत का रबता या सख्ती का, डांट डपट का रबता। तो बच्चा अपने वजूद को मनवाना चाहता है, लिहाजा वो 2 साल 3 साल की उम्र से ऐसे काम करने शुरू कर देता है कि जो चाहता है कि मुझे देखा जाए, मुझे तवज्जो दी जाए, मुझ पे मुझे इम्पोर्टेंस दी जाए। यही वजह है कि आप देखते हैं बहुत से बच्चे गोद में आने के लिए मचल रहे होते हैं, जैसे आपने गोद में लिए बिल्कुल खामोश हो जाते हैं। क्यों? वो कहते हैं कि मुझे लो, मुझे तस्लीम करो, मुझे मानो, मैं कुछ हूँ, मेरा वजूद है। यही चीज़ आगे बढ़कर 16 साल, 17 साल, 18 साल में ज़्यादा हो जाती है। और यही देखा होगा आपने 15 साल के बाद से, 14 साल के बाद से बच्चों में एक आइडियलिज्म होता है, घंटों खड़े होकर जब वो आईने के सामने अपनी बाल बना रहे होते हैं, होता ही नहीं होता, हाँ गुजरे हैं आप लोग इस दौर से, हाँ घंटों अम्मी कह रही है बेटा जल्दी से रोटी ले आओ, मेहमान आने वाले हैं, इफ्तार का वक्त होने वाला है, पकौड़े ले आओ, और वो बैठे बाल होते तो खड़े करने की कोशिश कर रहा होता है, खड़े बाल होते तो बैठाने की कोशिश कर रहा होता है, होता ही नहीं होता। क्यों? अपने वजूद को तस्लीम कराना, वो अपने आप को बहुत अहमियत दे रहा होता है कि मुझे मानो, एक्सपोज कर रहा है, यानी वो अपने वजूद को जाहिर कर रहा है और वो ये कह रहा है कि मुझे मानो, मुझे तस्लीम करो, मैं हूँ। अब इसके लिए वो मुख्तलिफ कस्म की हरकतें भी अंजाम देता है, कभी अच्छी कभी बुरी, कभी पॉजिटिव कभी नेगेटिव, कभी ऊट पटांग कभी अकली। वो समझता है कि जनाब मेरे वजूद तस्लीम किया जाएगा तो अगर मैं स्टॉप पे खड़ूंगा जोर से हंसूंगा तो मसलन जो लड़कियां हैं वो देख के मुझे मुस्कुराएंगी, तो कोई ऐसी हरकत अंजाम देता है कि लोग मुझे देखें, लोग मुझे इंपॉर्ट करें, लोग मेरी वाह वाह करें, गलत वे है। लेकिन अगर सही वे में नौजवान से कहा जाए, अपने घर वालों से ज़्यादा अपने दोस्तों की बातों को ज़्यादा अहमियत देता है, दोस्त उसके लिए बहुत कुछ होते हैं, लिहाजा इस किस्म की दोस्ती में बहुत उतार चढ़ाव होता है, यानी छोटी छोटी बातों में नाराज़ भी होते हैं, छोटी छोटी बातों में खुश भी हो जाते हैं, यानी जिनका कोई मेयार और स्टैंडर्ड नहीं होता है, यानी छोटी बात अगर है खुश करने वाली है तो वो आपने कोई SMS भेज दिया उसको तो वो खुश हो जाएगा, अगर आपने उससे कोई कत ताल्लुक कर लिया किसी बात पर तो वो आपसे नाराज़ हो जाएगा, यानी उसमें सुबात नहीं होता, मुस्तहकम नहीं होती वो दोस्ती, अप एंड डाउंस होते हैं उसमें। दूसरी चीज़ ये कि नापुख्ता होता है, कच्चा होता है, लिहाजा वो घर वालों से ज़्यादा दोस्तों की बात मानेगा। ये आप देखेंगे छोटे बच्चे जो होते हैं, खुसूसन मोंटेसरी के बच्चे, ये पहली दूसरी तीसरी चौथी के बच्चे, वो अपने घर वालों से ज़्यादा अपने टीचर्स की बात ज़्यादा मानते हैं और इस हद तक वाबस्ता हो जाते हैं कि अगर आप उनकी टीचर को मिसाल के तौर तो छेड़ेंगे कि तुम्हारे टीचर तो ऐसी, तो नाराज़ हो जाते हैं वो बच्चे। क्यों? क्योंकि उनके दरमियान और उनकी टीचर्स के दरमियान एक रबता और एक रिलेशन बरकरार हो जाता है, जिसकी वजह से वो अपने दोस्तों को या अपने टीचर्स को बहुत ज़्यादा नज़दीक से जाके देखने लगते हैं और उनको अपने टीचर्स या अपने दोस्त बहुत अच्छे लगने लगते हैं, अलैकुम सलाम, जिसकी वजह से वो अपने घर वालों से ज़्यादा अपने दोस्तों की बात मानता है। यही वजह है कि इस एज में नौजवानों की गुमराही के इम्कान भी ज़्यादा होते हैं। कैसे? मिसाल के तौर पर किसी नौजवान से कोई गलती हो गई, अब उस गलती को सही करने के लिए वो अपने घर वालों को नहीं बताएगा, उसे पता है कि डांट पड़ेगी, डांटा जाएगा उसको, या तो वो किसे डिस्कस करेगा, दोस्तों से डिस्कस। अब दोस्त भी उसकी तरह ना तजर्बाकार होते हैं, एक्सपीरियंस नहीं होता उनको, तजर्बा नहीं होता, लिहाजा वो कहते हैं यार फलां को हमने सुना था तुम ऐसा कर लो, शायद ऐसा हो जाए, शायद ऐसा हो जाए, जिसको हमारे दिमाग में तो तुक्का, अंधेरे में तीर चलाना। लिहाजा वो दोस्तों की बातों को ज़्यादा कबूल करते हैं बनिस्बत घर वालों के, या ऐसे अफराद के जो संजीदगी से उसे समझाना चाहते हैं। तीसरी थी ना तजर्बाकार, तीसरी सिफत जो नौजवान में होती है ना तजर्बाकार होता है, ये ना तजर्बे का ना होना ही इस बात की अलामत होती है कि वो छोटी छोटी बातों में नाराज़ होता है, ये छोटी छोटी बातों पर खुश हो जाता है। और पांचवी चौथी सिफत और आखिरी सिफत जो नौजवानों में पाई जाती है, यानी 14 साल, 16 साल, 18 साल, 20 साल, वो है आइडियलिज्म को मतवाला, जिसको मैंने एक इशारा किया कि वो घंटों जो है वो खड़े होकर अपने बाल बिठाता है या खड़े करता है या घंटों खड़ा रहता है, अपनी वजाकता पर, अपने हुलिये पर, अपनी ज़ाहरी आराइश पर तवज्जो देता है, होता है नहीं होता। आजकल तो फैशन भी नए नए आ गए ना, बम फटा होता तो बाल जितने खड़े हुए होंगे हैं फैशनेबल होगी, जितनी पैंट ढीली होगी उतर रही होगी उतनी पैंट फैशनेबल होगी, जिसकी पैंट जितनी मैली होगी और फटी हुई होगी पैरों से और घुटनों से, तो वो नौजवान बेचारा यही कुछ देख रहा होता है दुनिया में, लहजा वो इन्हीं चीज़ों का अपनाने की कोशिश कर रहा होता है। लहजा आप देखते हैं कि कोई भी ड्रामा या फिल्म जो होती है जुमले से हिट हो जाती है, कोई भी एक जुमला होता है, खुद यहाँ पर नफसियती एतबार से अगर देखा जाए तो इन ड्रामों के पीछे, इन फिल्मों के पीछे, हत्ता एडवर्टाइजमेंट जो बनाए जाते हैं, इश्तहार जो बनाए जाते हैं, इनके पीछे पूरी थीम होती है, एक फिक्र कार फरमा होती है नफसियती हवाले से, ताकि ये 3 मिनट का जो इश्तहार दिखाया गया है आपको, जैस का या टेलीनॉर का या टॉक शो का या यूफोन का, इसमें जो कुछ भी दिखाया गया है आपको, इसके पीछे पूरी थीम होती है, एक्सपर्ट्स बैठते हैं इसके पीछे और वो ये कहते हैं कि जनाब इस लड़के को ये लिबास पहनाना चाहिए, इस लड़के को ये लिबास पहनाना चाहिए, म्यूज़िक ऐसा होना चाहिए, कलर ऐसे होने चाहिए, बैकग्राउंड ऐसा होना चाहिए, फलां चीज़ ऐसे होनी, तब जाकर एक चंद माहरीन एक्सपर्ट बैठते हैं, एक इश्तहार या एड तैयार होता है ताकि वो सामने वाले पर असर करे। लिहाजा कोई भी फिल्म या ड्रामा जो होता है, सीरियल जो होती है, वो एक जुमले से हिट होती है। अब नौजवान ने एक हेयर स्टाइल देखा और उसको हेयर स्टाइल अच्छा लगा, वो इन हो जाता है माशरे में और सब नौजवान वैसे ही हेयर स्टाइल, कोई जूते, कोई चप्पल, हत्ता बेल्ट के बकल जो होते हैं वो भी इंसान उनसे उनको अपना उल्गू बनाता है, उनको अपना आइडियल बनाता है। उस फला हीरो ने चूंकि अपनी बनिया अपनी टी शर्ट को चूंकि इस तरह इन किया हुआ, तो मैं भी उसी तरह इन करूंगा, उसने ऐसे बाल बनाए थे मैं ऐसे बाल बनाऊंगा, उसने फला परफ्यूम इस्तेमाल किया तो मैं ऐसे परफ्यूम इस्तेमाल करूंगा। अब ये जब जब बाहर में जब बाजार में जाता है, पीछे से किसी की आवाज़ आती है, यार इसका हेयर स्टाइल फलां से मिल रहा है, अब ये 2 किलो चौड़ा हो जाता है, 4 किलो खून बढ़ जाता है, होता है या नहीं होता? ठीक है, क्यों? क्योंकि कहता है मुझे फलां हीरो से मिला दिया। ये आप देखें कि आजकल फेसबुक पे क्या नौजवानों की बीमारी है, आजकल तो कैमरे वाले मोबाइल हर किसी के हाथ में, एक तस्वीर इंडियन हीरो की लगाता है, एक तस्वीर अपनी खींच के लगाता है, कहीं से कोई सिमिलरिटी हो जाए, कोई मुशाबियत मिल जाए, कहीं से कोई तस्वीर मिल जाए, कोई आंख नाक कान कोई एक एंगल मिल रहा होगा, वो अपनी तस्वीर के साथ इंडियन हीरो की तस्वीर लगा देगा, होता है नहीं होता? और आपने देखा होगा मुख्तलिफ स्टाइल से तस्वीरें खींच खींच के वो फेसबुक पर डाल देगा, क्योंकि वो समझ रहा होता है कि ये जो कुछ भी ग्लैमर दिखाया जा रहा है जो टेलीविजन पर मीडिया के जरिए, यही सब कुछ है, यही मेरा आइडियल है, लिहाजा वो अपने आप को उसी के लिए तैयार कर रहा होता है, उसी की कॉपी कर रहा होता है, होता है नहीं होता? मैं उसकी पैरवी कर लूँ, मुझे कोई मिला दे उससे, बता दे मेरी एक तस्वीर जो फला इंडियन हीरो से मिल जाए, यानी हमारा हम गम, हमारा सारा सोच और हमारा ही सारा हमारा माइंड जो वो ये हो गया है नौजवान की, कि मेरी तस्वीर किसी हीरो से मिल जाए, मुझे किसी हीरो से मिला दिया जाए, यानी उसका फिक्र महदूद कर दी गई है। अब ऐसे वक्त में क्या शिया नौजवान इमाम ज़माना के सिपाही बन सकता है? नहीं बन सकता। क्यों? इसलिए कि उसने अपने आप को तैयार ही नहीं किया इमाम ज़माना के लिए, उसने अपने आप को इमाम ज़माना के लिए रेडी किया ही नहीं। लिहाजा ज़रूरी है कि इंसान, इस्लाम ने ये नहीं कहा कि आप अपने आप को खूबसूरत ना बनाएं, अच्छा लिबास ना पहने, अच्छा हेयर स्टाइल ना अपनाएं, लेकिन ऐसा नहीं हो को कि हम फैशन करते वक्त, हम अपने आप को अपडेट करते वक्त اپنی ثقافت کو بھول کر غیروں کی ثقافت کو اپنانے کی کوشش کریں. جی
معاشرت میں نہ آئے.
صحیح. یعنی جو حدود و قوانین اسلام نے لباس کی اور دوسری چیزوں کی معین کی ہیں ان کی پیروی کریں, اور دوسری بات یہ کہ غیر اسلامی ثقافت کو نہ اپنائیں. نوجوان کے لیے نوجوان کے بارے میں ہے روایات میں ملتا ہے کہ وہ اپنے بال بڑے رکھ سکتا ہے, اگر بال رکھے تو اس میں تیل لگائے یا آج کی اصطلاح کے مطابق اس میں کریم لگائے یا اس کو جیل لگائے, اچھا بنا کے رکھے, اس کو خوبصورت بنے, کوئی حرج نہیں ہے. لیکن یہ خوبصورت بننا کسی کو گرانے کے لیے, کسی کو دکھانے کے لیے نہیں ہونا چاہیے, بلکہ اللہ تعالیٰ کے لیے ہونا چاہیے. کیونکہ حدیث میں ہے کہ انسان کو چاہیے کہ اپنی ظاہری وضاقت کو, اپنی ظاہری حلیے کو اچھا بنا کے رکھے, تاکہ جب کوئی مومن اسے دیکھے, مومنہ نہیں مومن اس کو دیکھے تو اسے اچھا لگے. ایک مومن جب دوسرے مومن کو دیکھے تو خوش ہو کہ ہاں بھائی. اب وہ اکثر ہوتا ہے کہ آپ نے دیکھا ہوگا کہ دوست آ گئے جناب بنیان پہن کے, جائے وہ گلی میں آ گئے, شرن بھی صحیح نہیں ہے اور اخلاقاً بھی صحیح نہیں ہے. حدیث میں کہ جب آپ باہر جائیں تو اچھی وضع ختم ہو جائیں, تاکہ آپ کو کوئی برادر مومن آپ کو دیکھے تو آپ سے خوش ہو, بھائی مثلا شان صاحب جو ہیں وہ بڑے کٹ شٹ میں رہتے ہیں, بڑے ٹاپ میں رہتے ہیں, یا مثلا دلشاد بھائی جو ہیں وہ مثال کے طور پر بڑے, خوشی ہوگی. لیکن اگر انسان ایسی سوتے والے ہولی میں چلا جائے اور ہمیشہ اس کا ہولی جو کہیں گے یار وہ ہر وقت سوتا ہی رہتا ہے, اس کے تو بال ایسے ہیں, اس کے تو ہولیا ایسا رہتا ہے. تو اسلام نے کہا ہے کہ نوجوان اگر اپنے آپ کو مرتب کرے, اچھا لباس پہنے, اچھی طرح بال بنائے, یعنی گناہ نہیں ہے. صحیح. ٹھیک ہے. اب ان چار صفات کی روشنی میں اب ہمیں کیا کرنا چاہیے, یعنی ہم جو امام زمانہ کے سپاہی ہیں تو پھر ہمیں اس نوجوانی کی حفاظت کرنی چاہیے, صحت کی حفاظت کرنی چاہیے, تاکہ یہ صحت ہماری روح کو مضبوط بنائے اور ہماری روح ہمارے جسم کو سپورٹ کرے. اس لیے آپ دیکھتے ہیں کہ انسان جب پریشان ہوتا ہے تو کھانا کھا بھی رہا ہوتا ہے تو اس کو کھانا نہیں لگتا, دبلا ہو جاتا ہے انسان پریشانی میں, بال سفید ہو جاتے ہیں, حقیقت یہی ہے. یا انسان کسی سخت پریشانی میں ہو, چوٹ لگ جائے انسان کو, لیکن گھر میں اگر کوئی شادی ہو, کوئی فنکشن ہو, انسان اس غم کو بھول جاتا ہے. وعلیکم السلام. انسان اس غم کو بھول جاتا ہے اور انسان اس خوشی میں مصروف ہو جاتا ہے. یعنی انسان جو ہے وہ اپنے آپ کو حالات کے مطابق ڈھال لیتا ہے. غم ہوتا ہے, تکلیف ہوتی ہے تو اس کو بھول کے خوشی میں لگ جاتا ہے, یا خوشی بھی ہو رہی ہے, کھانا بھی کھا رہا ہے, لیکن اس غم کی وجہ سے, اس مشکل کی وجہ سے اس خوشی کو محسوس نہیں کر پاتا. لہذا امام زمانہ علیہ السلام سے متعلق اگر ہم اپنے آپ کو تیار کرنا چاہتے ہیں تو ہمیں اپنی روح کو اور اپنے جسم کو تیار کرنا ہوگا. یعنی اگر ہم اپنے آپ کو رات بھر بیٹھ کر میچ دیکھیں, ٹی وی دیکھیں, انٹرنیٹ پہ بیٹھے ہوں اور صبح سوتے رہیں, 10 بجے اٹھیں, تو یہ امام زمانے کی فوج کا سپاہی نہیں بن سکتا. نکھما, نکٹو, سست, کاہل انسان امام زمانے کی فوج کا سپاہی نہیں بن سکتا. کیوں نہیں بن سکتا؟ اس لیے کہ امام کو نکمے اور نکٹو اور سست افراد چاہیے نہیں چاہیے. خوب, سب سے پہلی چیز یہ کہ ظاہر مطلب فوج میں شامل ہونے کے لیے ایکٹیونیس ہونی چاہیے, وہ ہم میں ہے ہی نہیں, تو پہلے ہی مرحلے میں ہمارا پتہ صاف ہو جائے گا. ہم میں سے کتنے افراد ہیں جو ایکٹیو ہوتے ہیں, ہم میں سے کتنے افراد ہیں جو اسپورٹ کو اپنی زندگی میں اہمیت دیتے ہیں, ورزش کو اپنی زندگی میں اہمیت دیتے ہیں. اسپورٹ ہونا چاہیے, ہفتے میں ایک دن, شام میں ایک گھنٹہ حتماً ہونا چاہیے, تاکہ انسان ایکٹیو رہے. اسپورٹ سے آپ کی اسپرٹ زیادہ ہوتی ہے, آپ کا حوصلہ زیادہ ہوتا ہے. ورزش بھی اسی طرح ہے, سوئمنگ ہونی چاہیے, جاگنگ ہونی چاہیے, یا اسی طریقے سے دوسرے ہلکا پھلکا ورزش ہونی چاہیے, تاکہ انسان جو ہے وہ اپنے آپ کو فٹ رکھ سکے. جب اور آپ دیکھیں گے جو اسپورٹ مین ہوتے ہیں وہ ان میں زیادہ اسپرٹ ہوتی ہے, زیادہ حوصلہ ہوتا ہے. کیوں؟ ایک عام آدمی جو ہے اس کو کھڑا کر دیا جائے تو اس میں وہ اسپرٹ, وہ حوصلہ نہیں ہوتا, کیونکہ اسے پتا ہے کہ میں نے سینچری اسکور کرنی ہے, مجھے اتنے گول اسکور کرنے ہیں, مجھے فلاں ہدف تک پہنچنا ہے, مجھے نیا ورلڈ ریکارڈ قائم کرنا ہے. لہذا وہ اس کے لیے کوشش کرتا ہے, تیاری کرتا ہے, اسٹرگل کرتا ہے, بھاگ دوڑ کرتا ہے, تب جا کے وہ ایک نیا ورلڈ ریکارڈ قائم کرتا ہے. چنانچہ اگر ہم چاہتے ہیں کہ ہم امام زمانہ کی فوج میں شامل ہوں تو سب سے پہلے جو ایکٹیو, سستی, کاہلی, وقت کو برباد کرنا, بیجا قسم کی फजूलियात में बैठकर घंटों घंटों चौक पर खड़ों की गुफ्तगू करना, यानी इनका कोई फ़ायदा नहीं है और ये चीज़ें हमें इमामतवाने से दूर कर देंगी। आजकल तो इस हद तक ज़माना यानी बिगड़ गया है कि एक नौजवान यूनिवर्सिटी के मेरे पास आया, कहने लगे आगा साहब मैं एक लड़की से मोहब्बत करने लगा। मैंने पूछा वजह क्या है, कहने लगे उसकी आंखों का रंग बहुत अच्छा था। बाद में पता चला कि वो लेंस लगाती थी। यानी इंसान जो है वो आँखों के कलर से धोखा खा जाता है। यानी हमारे नौजवान कितने भोले हैं, यूँ कहूँ कितने भोले हैं कि जो आँखों के रंग से धोखा खा जाएं। लिहाजा इंसान को कितने यानी ज़िंदगी में इससे बड़े बड़े दुश्मन ने जाल बिछाए हुए हैं आपके ईमान को नाबूद करने के लिए, आपके मज़हब को ख़त्म करने के लिए, आपकी मोहब्बत जो आपके दिल में अहले बैत की है उसको ख़त्म करने के लिए। एक एक नौजवान जो आँखों से धोखा खा जाए, आँखों के रंग से धोखा खा जाए, वो आखिर क्या करेगा? लिहाजा इमाम को फिर ऐसे अफराद नहीं चाहिए, इमाम को चाहिए एक्टिव चाहिए, इमाम को ऐसे अफराद चाहिए जो कुछ कर सकें। अब जो सुबह उठे ही 10 बजे और उसको चाहिए अंडा पराठा, तो ये कैसे हो सकता है? अंडा नहीं हो, पराठा नहीं होगा तो नाश्ता नहीं होगा। अब जो इंसान इतने लाडो प्यार का आदि हो, इमाम जमाने की फ़ौज में नहीं जा सकता, यकीनी सी बात है या नहीं है? लिहाजा इंसान को हर तरीके से अपना आगा वादा कर। दूसरी चीज़ जो ज़रूरी है हमारे लिए वो तालीम। हर मैदान में आप जो भी फील्ड इख्तियार करें उसमें आगे तक बढ़ने की कोशिश करें, बिल्कुल लास्ट स्टेज तक जाने की कोशिश करें कि कल अगर इमाम अजम तशरीफ़ लाएंगे, इंशाल्लाह तशरीफ़ लाते हैं, तो फिर मैं अपनी फील्ड में रहते हुए उनके हाथों को मजबूत करूं। देखिए इमाम अजम अब तने तना कुछ नहीं कर सकते, ये तो बात है। इमाम के दो पहलू, एक ज़ाहरी पहलू एक बातनी पहलू। इमाम बातनी पहलू से सब कुछ कर सकते हैं, पूरी दुनिया को मुनकलिब कर सकते हैं, लेकिन इमाम उस पहलू को इख्तियार नहीं करेंगे। तकवीनी जो उनके पास विलायत और ताकत है, उनको ज़ाहिरी इंसानी जो ताकत और कुदरत दी गई है उसके मुताबिक हुकूमत करने का फ़ैसला दिया गया है। लिहाजा इमाम को गवर्नमेंट चलाने के लिए मुख्तलिफ एक्सपर्ट्स की, अफराद की, माहरीन की ज़रूरत होगी। तो मैं अपने आप को तैयार करूँ अपनी फील्ड के लिहाज से, अपने इल्म और अपने टॉपिक के लिहाज से, कि जिस टॉपिक में, जिस फील्ड में, जिस सब्जेक्ट में मैं आगे बढ़ रहा हूँ, मैं आगे तक पढ़ूँ, ताकि कल जब इमाम आएंगे तो फिर मैं उनके हाथ को मजबूत करूँ। मैं कहूँ कि मैं इस फील्ड का माहिर हूँ, मुझसे जो काम हो सकता है मैं करने के लिए तैयार हूँ। तीसरी चीज़ जो ज़रूरी है इमाम ज़माना के लिए अपने आप को अपडेट करने के लिए, वो शनाख्त और मार्फत है इमाम की। वो क्या है कि मुझे मालूम कि इमाम आके करेंगे क्या और मैं उनके लिए क्या कर सकता हूँ, मुझ में क्या काबिलियत और सलाहियत मौजूद है, पहले ये देखूँ और फिर इमाम के लिए मैं क्या काम कर सकता हूँ, इमाम क्या काम आके करेंगे। जब ये दोनों चीज़ें मैं कंसिडर करूँगा, एनालाइज़ करूँगा, तो फिर मेरे सामने हकीकत सामने आ जाएगी। मुझे अपनी ताकत और तवाने का इल्म हो जाएगा कि भाई मैं इतना किलो वज़न उठा सकता हूँ, ज़्यादा नहीं उठा सकता। मेरी ये फील्ड है, स्पेसिफिक फील्ड है, मैं इसमें अपनी सलाहियतों को और अपनी फनवर सलाहियतों को, पेशावराना सलाहियतों को इमाम की खिदमत में पेश कर सकता हूँ। मैं दूसरी फील्ड का आदमी नहीं हूँ, एक टेक्निकल आदमी। आप उससे कहा जाए कि आप जो है वो टीवी में जाके एंकर बन जाए, तो वो नहीं बन सकता। एक एंकर है यह है कि इख्तलाफात को जिस हद तक रोका जा सके उसे रोका जाए, क्या काम उसमें क्या सलाहियत है, वो क्या काम कर सकता है, और इमाम ज़माना आके क्या करेंगे ताकि मैं उस सोसाइटी में, इमाम की मशीनरी में अपने आप को फिट कर सकूँ। तीसरी चीज़, चौथी चीज़ ज़रूरी है हमारे लिए कि हमें रूहानी तौर पर इमाम से मजबूत कर सकती है, वो गुनाहों से दूरी। कि जब तक गुनाह हमारी ज़िंदगी में होंगे, जब तक मासियत हमारी ज़िंदगी में होगी, जब तक खुदा की और इमाम की मुखालफत हमारे आमाल में पाई जाएगी, हम इमाम ज़माना के करीब नहीं हो सकते। आंखों से गुनाह हो, कानों से गुनाह हो, हाथों पैर से गुनाह हो, हम इमाम ज़माने के करीब नहीं हो सकते। लिहाजा उसके लिए ज़रूरी है, बुनियादी शर्त यह है कि हम गुनाहों से दूरी अख्तियार करें, ताकि गुनाह चूँकि इमाम और हमारे दरमियान एक पर्दा हायल कर देता है, गुनाह चूँकि ज़ुल्मत और तारीकी है जो हमारे और इमाम के दरमियान हायल हो जाता है, लिहाजा हम इमाम की मार्फत हासिल नहीं कर पाते। जितना जितना आप और मैं गुनाहों को छोड़ते जाएंगे, उतनी ज़्यादा खुदा की और इमाम की मार्फत आती जाएगी, उतना ही ज़्यादा नूर आता जाएगा। चुनाचा नौजवानी में गुनाह को छोड़ना बहुत आसान है, नौजवानी में अज़्म करना, इरादा करना और किसी भी मनफी काम को छोड़ने का अज़्म करना या किसी मुसबत काम को करने का इरादा करना, کسی منفی صفت یا برائی کو چھوڑنے کا تہیہ کرنا، یا اپنے اندر کسی پازیٹیو صفت کو، اچھا اخلاق کو پیدا کرنا، یہ انسان نوجوانی میں کر سکتا ہے. کیوں؟ کیونکہ گناہ ابھی کم ہیں، گناہ کا بوجھ ابھی کم ہے، انسان سوچ سکتا ہے، سمجھ سکتا ہے. مثال کے طور پر میرے سامنے دو نوجوان آئے اور دونوں ایک ہی قسم کے منفی کام کرتے تھے، دونوں ایک ہی کام کرتے تھے، ایک 17 سال کا نوجوان تھا، ایک 22 سال کا نوجوان تھا. جو 17 سال کا نوجوان تھا، جب اس نے اپنی اصلاح کے لیے مجھ سے سوال کیا تو اس نے کہا کہ آغا صاحب، میں خود مجھے یہ برا معلوم ہوتا تھا کہ میں یہ کام کیوں کرتا ہوں، اور مجھے اندر سے تکلیف ہوتی تھی، اندر سے تکلیف ہوتی تھی میں برا کام کیوں کرتا ہوں. چنانچہ یعنی اس کا مطلب یہ ہے کہ اس کا دل پاک تھا، اس کی روح پاک تھی، اس کے اندر گناہوں کی نجاست اور کثافت اور غلاظت کم تھی، لہذا وہ جلدی متوجہ ہو جاتا تھا. وہی کام ایک 22 سال کا نوجوان بھی کر رہا تھا، لیکن اس نے 17 سال سے لے کر 18, 19, 20, 21, 22 تک یہ کام انجام دی تو اس کے گناہ زیادہ ہو گئے، گناہ کے جو میل تھا اس کے روح پہ زیادہ ہو گیا، جس کی وجہ سے اس کو کم احساس ہوتا تھا. اس کی وجہ مثال ہے، اگر آپ سفید کپڑا پہنے میں تو اس پہ چھوٹا سا دھبا لگے گا وہ پتہ چل جائے گا، لیکن اگر اس پہ کوئی دھبا لگے تو اس پہ پتہ نہیں چلے گا، کیونکہ پہلے ہی کالا ہے. یہ گناہ جو ہے ایک کالا ہے، ایک سیاہی ہے جو انسان کے روح پر آ جاتی ہے اور انسان کو پھر اپنی حقیقت کا علم نہیں ہوتا. درود بھیجے محمد والے محمد. تو نوجوانی میں، یعنی یہی ایج جو آپ کی ہے، 16 سال 18 سال 20 سال 22 سال 24 سال، اس میں گناہوں کو چھوڑنا، عزم کرنا، ارادہ کرنا، اپنے آپ کو چینج کرنا، اپنے اندر ایک ریولیوشن یا انقلاب لے کے آنا آسان ہے. لیکن جیسے جیسے وقت گزرتا جائے گا، جیسے جیسے ٹائم گزرتا جائے گا، گناہوں کا میل، اس کی کثافت، اس کا زنگ ہمارے روح پہ آتا جائے گا، اتنا ہی زیادہ اس کو واش کرنا، اس کو دھونا، اس کو ڈیلیٹ کرنا آسان ہو جائے گا. اس کی مثال ایسے ہی ہے. تو پھر کیا کریں؟ اگر ہم سے جو غلطی ہو گئی ہے، جو کوتاہی ہو گئی ہے، جو گناہ ہو گیا، اس کو کیسے ڈیلیٹ کریں؟ اس کی مثال ایسے ہی ہے. دیکھیں، تین قسم کی توبہ ہوتی ہے. ایک توبہ ہوتی ہے کانوں والی توبہ، توبہ توبہ استغفر اللہ، ٹھیک ہے. ایک توبہ ہوتی ہے علم والی توبہ، جو ہم جمعرات کو جا کے علم پہ کرتے ہیں، مولا عباس اب نہیں کروں گا، اور علم سے اترتے نہیں، پھر آنکھیں بہکنے لگتی ہیں، ہوتا ہی نہیں ہوتا جی، ٹھیک ہے. اور ایک توبہ ہوتی ہے تسبیح والی توبہ، اگر تسبیح میری جیب سے نکلا ہے، ٹھیک ہے. ایک ہوتی ہے تسبیح والی توبہ، ایک توبہ ہوتی ہے کانوں والی توبہ، توبہ توبہ استغفار، ایک ہوتی ہے علم والی توبہ، اور ایک ہوتی ہے تسبیح والی توبہ. تسبیح والی توبہ کب کرتے ہیں ہم؟ شب 19، شب 21 اور شب 23. استغفر اللہ رب العالمین، جلدی جلدی اس سے پڑھ لی، میں بھی تم ابھی اس کی ختم ہو گئی، استغفر اللہ. یہ تسبیح والی توبہ ہوتی ہے. ایک عالم تھے، وہ کہتے تھے جب شب قدر آتی تھی تو کہتے تھے آپ خدا سے جھوٹ بولیں. آپ لوگ پریشان ہوئے، کہیں جھوٹ بولیں؟ آقا امام نے تو کہا استغفار کو آپ کریں جھوٹ بولیں، کہیں گا اور کیا، یہ تم استغفر اللہ کر رہے ہو، تمہارے دل میں تو وہی 420 ہے نا. کل جا کے اس لڑکی کو دیکھوں گا، کل جا کے وہی گانا شیئر کروں گا، کل جا کے وہی گانا سنوں گا، کل جا کے اماں پہ ویسے ہی چیخوں گا، کل جا کے ابا کی بات نہیں سنوں گا، کل جا کے وہی 420 کروں گا. تو اس کا مطلب تم خدا سے جھوٹ بول رہے ہو، تم استغفار نہیں، استغفر اللہ. یا مثال کے طور پر دعا جو ہم پڑھتے جوشن کبیر، وہ کیا ہوتی ہے؟ اس میں ایک بلا آ جاتی ہے ہماری. وہ بلا کیا ہوتی ہے؟ وہ ڈوری بننے والی بلا ہوتی ہے یا نہیں ہوتی؟ بنتے ہیں، ساری توجہ ڈوری بننے پہ ہوتی ہے کہ سر صحیح گرا لینے لگی، خلی سے میں نہ آ رہا، گرا غلط ہو جاتی ہے، پھر اس کی دیکھتے برابر والے کی کہ صحیح لگی کہ نہیں لگی، پھر اس کو جلدی صحیح کرتا ہے کہ پیچھے نہ رہ جائے. ساری توجہ اس کی دعا کے بجائے پھونک مارنے پہ ہوتی ہے، کسی نے ڈوری جو ہے بہت ہینڈ ہم اسمارٹ سی بن جائے، خوبصورت سی بن جائے، تاکہ گلے میں ڈالوں تو کوئی میرا مذاق نہ اڑائے. اسی طرح یہ توبہ ہوتی ہے. تین قسم کی توبہ ہوتی ہے، ایک کان والی توبہ، ایک علم والی توبہ، اور ایک تسبیح والی توبہ جو سالانہ توبہ ہوتی ہے ہماری. یہ تین توبہ انسان کے کام نہیں آ سکتی. کون سی توبہ انسان کے کام آتی ہے؟ اگر یہی توبہ انسان سچے دل سے کرے. کیسے؟ آپ اپنے کالج سے، یونیورسٹی سے گھر آ رہے ہیں، جیسے ہی آپ گھر کے دروازے پہنچے، یا آپ کا گھر کا دروازہ ہے، سامنے یہاں پر ایک جھاڑو گی ہوئی ہے. آپ تھکے ہوئے تھے، آپ نے کہا کل اس جھاڑی کو نکالوں گا، تھکے ہوئے تھے. اگلے دن پھر آیا، پھر آپ تھکے ہوئے تھے، آپ نے کہا کل اس کو نکالوں گا، کانٹے والی جھاڑی یہ تکلیف دے گی. ٹالتے رہے ٹالتے رہے، کیا ہوگا؟ पढ़ जाएगी सबके नज़दीक, शायद नहीं पढ़ेगी, मैं बोलता हूँ बढ़ेगी नहीं बढ़ेगी, पढ़ेगी। एक दिन आपको जोश आया, आपने कुल्हाड़ा लिया, आरी ली, और झाड़ी का, कांटे वाली झाड़ी का वो हिस्सा जो ज़मीन से होगा वो तो उसे काट दिया आपने, आपने कहा चले गई छुट्टी, और आप एक हफ्ते के लिए कराची चले गए अपने खाला के यहाँ। एक हफ्ते तो वापस आए तो क्या होगा? क्यों जी? रूट्स उसकी अंदर है, ठीक है। हम जो तौबा करते हैं, कान वाली तौबा, तस्बीह वाली तौबा, अलम वाली तौबा, इसमें हम गुनाह को ज़ाहिरी तौर पर छोड़ देते हैं, एक घंटे के लिए, दो घंटे, दो दिन के लिए, दो हफ्ते के लिए, वापस पलट के वहीं आ जाते हैं, रिवर्स होके होता ही नहीं होता। अभी अभी रमज़ान में तौबा की थी कि शब कदर में अल्लाह से वादा किया था, मौला से वादा किया था कि नहीं करेंगे, लेकिन कुछ अरसे बाद फिर इंसान कोई गुनाह कर लेता है, मैं वालदेन पे नहीं चीखूंगा, मैं पढ़ाई सही करूंगा, मैं फला काम नहीं करूंगा, मैं फला काम करूंगा, अच्छा काम करूंगा, लेकिन इंसान कायम नहीं रह पाता और उस तौबा को तोड़ देता है, उस पर कायम नहीं रह पाता। क्या वजह? उसकी वजह यही है कि हम ज़ाहरी तौबा करते हैं, उसकी रूट्स अंदर रह जाती हैं। उसकी मिसाल ऐसे ही है जैसे ये पानी है, अगर इसके नीचे मिट्टी हो जो ज़ाहिरन आपको नज़र ना आ रही हो, तो पानी देखने में बड़ा शफाफ नज़र आएगा। इसको अगर हिलाएंगे तो क्या होगा? आलूदा हो जाएगा, गिर्द आलूदा हो जाएगा, ये पानी, इसमें मिट्टी आ जाएगी। इसको फिर रख दें थोड़ी देर के लिए, क्या होगा? बैठ जाएगी, फिर आपको पानी साफ नज़र आएगा। इंसान की मिसाल भी ऐसे ही है, इंसान जब तौबा करता है तो शैतान उसके कोने में दबक के बैठ जाता है। अच्छा चलो, ये मौलवी साहब बन रहे हैं, इनको थोड़ा सा अल्लाह अल्लाह करने दो, मस्जिद जा रहे हैं, इमाल करने जा रहे हैं, मातम में जा रहे हैं, अलम पे जा रहे हैं, इनको करने दो। जब ये वापस आएगा ना, फिर इसको आते जाओ, फंसते जाओ, जाल लगा के बैठेंगे, ठीक है। रमज़ान गुजर के उसने कहा अभी तो मैं कैद में बेटा, तुम्हें तो बाद में बताऊँगा, और ऐसे SMS चला हुआ है ना, वो मच्छर कहता है इधर लाहौर में आके देखो फिर तुम्हें बताऊँगा, तो कह रमज़ान गुजर जाए फिर तुम्हें आके बताता हूँ मैं। अब रमज़ान आ गया, अब उसने मुख्तलि जगह जाल लगा के बैठा हुआ है, इंटरनेट पर जाल, फेसबुक पर जाल जी, यूनिवर्सिटी में जाल, पॉइंट पे जाल, बस में जाल, स्टॉप पे जाल, हर जगह जाल लगा के बैठा हुआ है। कहीं तो फंसोगे, कहीं तो फंसोगे आके। अब ये आपका काम है कि आप उसके जाल को किस तरह काटते हैं, उसकी रुकावट को किस तरह दूर करते हैं। अब हमारे यहाँ एक बात आ गई तो ज़िम्मन अर्ज़ करूँ कि अक्सर लोगों को देखा है कि फेसबुक पर गाना शेयर करते हैं, कई दफ़ा तज़क्कुर दिया कि गाना खुद ना सुने, ना दूसरों को सुनाएं, ना खुद गुनाहों में फंसे, ना दूसरों को दावत गुनाह दें। इसलिए कि जो कुछ भी जो आप गाना शेयर कर रहे हैं, कि गलत तस्वीर शेयर करते हैं या कोई गलत जुमला शेयर करते हैं, बाज़ औक़ात होता है कि फ़नी क्लिप होते हैं जिसमें दिखाया एक शख्स एक काम कर रहा है, लेकिन ऐसा लग रहा होता है जैसे कोई मनफी काम कर रहा है, वो बुरा काम कर रहा है, देखने वाला के तजस्सुस बढ़ जाता है, पता चलता है कि जनाब वो मिसाल के तौर पर वो एक सादा सा काम कर रहा है। उसका एक शायद एक क्लिप भी आया था जो देखा था, उस पर मैंने कमेंट्स भी लिखे थे कि एक नौजवान है जो अलमारी खुली उसके पीछे जाता है, तो एक हाथ है जो उसके यहाँ पर उसको हाथ फेर रहा है, ऐसा लग रहा है जैसे उसको कोई बगल में अपने लेने की कोशिश कर रहा है, बाहों में, देखने वाला तजस्सुस में होता है। ये इंसान में मनफी सोच पैदा करते हैं। इस किस्म की चीज़ें, या फ़नी क्लिप, या गाना, या इस किस्म की हराम चीज़ें जो होती हैं, उनका शेयर करना हराम है। जो कुछ भी देखेगा इसके मुताबिक अमल करेगा, उस सब का गुनाह इंसान जो शेयर कर रहा है उसके ज़ुमरे में जाएगा। यह हमारे यहाँ लोगों को लाइक करने की आदत होती है, बगैर उसको खोले हुए पढ़े हुए जनाब लाइक कर दिया। अक्सर होता है ना, दोस्त एक चीज़ शेयर कराता है, भाई तूने मेरी चीज़ को क्यों नहीं शेयर किया, तूने मेरी चीज़ को क्यों नहीं ओके किया, लाइक किया। अब वो बेचारा, उसको नहीं पता कि क्या है, उसने ओके कर दिया, शेयर कर दिया। तो ये वो बुराई बगैर सोचे समझे इंसान किसी भी मैसेज को आगे बढ़ा दे, या एक ऐसे में आया हदीस का पता नहीं कि हदीस सही है गलत है, इंसान उसको आगे बढ़ा दिया, ये भी सही नहीं है। बहरहाल, तो किस तरह तौबा करें, तौबा का तरीका क्या है? हकीकी तौबा तरीका यह है कि गुनाहों को उसकी रूट्स के साथ निकालें। जब आप उसकी रूट्स को निकाल देंगे, जड़ को निकाल देंगे, तो गुनाह भी खुश्क हो जाएगा, ख़त्म हो जाएगा। उसके लिए क्या करें? तौबा भी करें, गिरिया भी करें, और तीसरी चीज़ ज़रूरी है वो ये कि कोने में आके बैठ जाएं थोड़ी देर के लिए, और सोचें मैंने फ़लां काम, जो बुरा काम किया था, वो क्यों किया था, उसकी क्या वजह थी। जब इंसान सोचेगा, इंसान दूसरे को तो धोखा दे सकता है, झूठ बोल सकता है, लेकिन अपने आप को धोखा नहीं दे सकता। लिहाजा वो सोचेगा और उसे पता चल जाएगा। अब उससे लड़ने की कोशिश करे, अपने ऊपर पाबंदी लगाए कि अगर मैंने ये काम किया तो मैं इतना पैसा सदका दूंगा इमाम ज़माना के लिए, या दो रकत नमाज़ पढ़ूंगा, या एक रोज़ा रखूंगा, کہ اس کے لیے اسٹرگل کرے، کوشش کرے تاکہ وہ گناہ کم سے کم ہو، اور پھر اپنی اصلاح کے لیے اپنی اصلاح کی طرف قدم بڑھائے. تو ایک اور چیز جو ہمیں امام زمانہ سے نزدیک کر سکتی ہے وہ گناہوں سے دوری ہے. یعنی گناہوں کے ساتھ ہم امام زمانہ کی خدمت میں نہیں جا سکتے، ان کے اصحاب، ان کے ساتھی اور ان کے مددگار اور آوان و ناصر نہیں بن سکتے. لہذا یہ جو فرمایا ہے امام نے کہ اصحاب المہدی شبابن، کے امام زمانہ کے اصحاب سب کے سب جوان ہوں گے، تو اس کے لیے ضروری ہے کہ ایمان بھی ہو، معرفت بھی ہو، گناہ سے دوری بھی ہو، ایکٹیو بھی ہوں، اسپورٹ بھی ہو، ورزش بھی ہو، تمام چیزیں ہوں، خدا کی اطاعت و عبادت بھی ہو، تب جا کے انسان میں صلاحیت پیدا ہوگی. لہذا کوشش یہ کریں کہ آپ جس اسٹیج میں ہیں زندگی کے، ابھی سے اپنے آپ کو امام زمانہ کے لیے تیار کریں. اگر آپ ابھی سے اپنے آپ کو تیار نہیں کریں گے تو پھر گناہ، شیطان، آپ کی بری صفات، بری عادات آپ پہ حاوی ہوتے رہیں گے، اتنا حاوی ہوتے رہیں گے کہ آپ ان کے غلام بن جائیں گے. پھر شیطان، آپ کا نفس، آپ کی خواہشات جیسا چاہے آپ سے کام کرائیں گے، آپ دس بستہ غلام کی طرح ان کے پیچھے پیچھے چلنے شروع کریں گے. اس لیے حدیث میں کہ جب صبح ہوتی ہے تو انسان کے سارے اعضاء و جوارے ہاتھ باندھ کے شیطان زبان سے عرض کرتے ہیں کہ محترمہ، اگر آپ سیدھی رہیں گی تو ہم بھی سیدھے رہیں گے، اگر آپ ٹیڑھی ہوئیں تو ہم بھی ٹیڑھے ہو جائیں گے. یعنی انسان کی زبان اتنی خطرناک ہوتی ہے کہ بعض اوقات زبان کے گناہ ایسے ہوتے ہیں جو انسان کے ایمان کو نابود کر دیتے ہیں. مثال کے طور پر غیبت کرنا، کسی کی برائی بیان کرنا. اسی طرح انسان بعض اوقات دس بستہ غلام بن جاتا ہے اپنی خواہشات کا، اپنے نفس کا، شیطان کا، گناہوں کا. پھر انسان سے کوئی خیر اور اچھا کی امید نہیں ہو سکتی، کیونکہ آپ ابھی نوجوان ہیں، لہذا آپ میں صلاحیت ہے. اور اس لیے آپ دیکھیں گے کہ ابھی جو باتیں بتا رہا ہوں، آپ کے دل میں ایک ولولہ اٹھا ہوگا، ایک جوش ہوگا، امام زمانہ کے لیے ہونا چاہیے، ہم کر سکتے ہیں، ہم لڑ سکتے ہیں. ہوتا ہی نہیں ہوتا، ایک انسان کے رونگٹے کھڑے ہو جاتے ہیں، اندر سے ایک آواز اسے ابھارتی کہ تم کیا کر رہے ہو، امام زمانہ کے لیے تمہیں اٹھنا چاہیے، تم کر سکتے ہو. یہ باتیں جو آغا صاحب بیان کر رہے ہیں بالکل ہو سکتی ہیں. دو دن، تین دن، چار دن یہ اثر رہے گا، اس کے بعد آہستہ آہستہ کم ہوتا رہے گا. اب اس اثر کو کیسے قائم رکھا جائے، اس اسپرٹ کو کیسے محفوظ رکھا جائے، اس کے ضروری ہے کہ انسان نماز پابندی سے پڑھے، جھوٹ نہ بولے، امام زمانہ کو کم سے کم سلام کی حد تک صرف دل سے ایک دفعہ کہ السلام علیکم ہے امام زمانہ، اگر اس طرح بھی سلام کرے تو کافی ہے، ضروری نہیں کہ پوری زیارت پڑھے امام کی. اگر پوری زیارت دل سے ہر نماز کے بعد پڑھتا ہے بہت اچھی چیز ہے، لیکن صبح اٹھ کر امام زمانہ کو اردو میں بھی سلام کریں، امام زمانہ آپ پہ سلام ہو، یہ بھی کافی ہے، لیکن دل سے یاد کریں. اس لیے کہ انسان جب صبح اٹھتا ہے تو سب سے پہلے اپنا ایس ایم ایس چیک کرتا ہے کہ دیکھوں کہ میرا جو دوست، میرا محبوب، جو میرے پسندیدہ دوست ہے، اس کا ایس ایم ایس آیا کہ نہیں آیا. تو کیوں ہم اپنی ذات میں رجوع نہیں کرتے کہ کیا امام زمانہ نے ہمارے لیے کوئی پیغام بھیجا ہے، آج کی صبح نہیں بھیجا. لہذا انسان اگر اس طریقے سے اپنی تربیت کرے تو وہ امام کی فوج میں شامل ہو سکتا ہے، اور یہ فوج آج بھی تیار ہے. اور جیسے میں نے پہلے کہا کہ ضروری نہیں کہ ہم ان کے اصحاب بنیں، لیکن ہم ان کے ناصر اور مددگار بن سکتے ہیں. اللہم اجعلنی من انصار ہی، ناصر مدد کرنے والا، وعوان ہی ان کی مدد کرنے والوں میں سے قرار دے. لہذا آج میں آپ جس فیلڈ میں بھی ہیں، جس عمر کے جس حصے میں بھی ہیں، جس اسٹیج میں بھی ہیں، آپ امام کے ناصر اور مددگار بن سکتے ہیں. لہذا اپنی صلاحیتوں کو چیک کریں، یہ شناخت اور معرفت حاصل کریں کہ امام کیا کرنا چاہتے ہیں، امام مجھ سے کیا چاہتے ہیں. آیا صرف میری یہ ڈیوٹی کہ میں اچھی ٹی شرٹ پہنوں، اچھے جوتے پہنوں، اچھا ہیئر اسٹائل اپناؤں، یا یہ کہ نہیں چھٹی والے دن جناب میں جو ہوں سارا سارا رات جو ہے وہ بیٹھ کے فلم دیکھوں، چیٹنگ کروں. بلکہ ایک ہمارے دوست ہیں، اب فیس بک پہ بھی لوگ اسی طرح بیوقوف بنتے ہیں، پہلے یاہو اور ہاٹ میل بھی بنتے تھے، اب فیس بک بھی بنتے ہیں. اب اس کو پتہ نہیں ہوتا کہ پیچھے جو آئی ڈی کے پیچھے بیٹھا ہے وہ مرد ہے یا عورت ہے. ایک ہمارے دوست ہیں، وہ نوجوانوں کی اصلاح کرنے کے لیے لڑکی کی آئی ڈی بنائی ہوئی، انہوں نے لڑکی کی آئی ڈی کو پہلے لڑکوں کو پھنسا لیتے، بعد میں ان کی پھر اصلاح کرتے ہیں. یہ نوجوان ہمارے اتنے، یعنی یوں کہوں کہ اتنے سادہ دل ہیں کہ وہ ایک آئی ڈی جس میں ایک لڑکی کا نام پایا جاتا ہو، ایک لڑکی کی ظاہری خوبصورت تصویر لگی ہو، اس کے عاشق ہو جاتے ہیں. کیوں ہے ایسا؟ وجہ یہ کہ وہ معرفت اور محبت نہیں ہے اہل بیت کی. جب بھی ہم اس محبت اور اس معرفت کو دوسروں کی نظر کر دیتے ہیں، اس نوجوانی کو ضائع کر دیتے ہیں گناہوں میں. لہذا ضروری ہے کہ انسان اس محبت کو خدا کے لیے رکھے. یہ محبت جو انسان فیس بک پر ایس ایم ایس کے ذریعے سے مختلف گرل فرینڈ کو، لڑکیوں کو دیتا ہے، जब बीवी की बारी आएगी तो बीवी को देने के लिए उसके बाद मोहब्बत नहीं होगी। और आज आप देख रहे हैं कि जो तलाक़ें हो रही हैं, दूरियां हो रही हैं, ये सब किस वजह से हो रहा है कि शादी से पहले जितनी मोहब्बत थी वो सब बांट चुके होते हैं एक्स वाई जेड ए बी सी डी को। लिहाजा आप बीवी को देने के लिए कुछ मोहब्बत नहीं होती, एक ही कुछ एक चेहरा देख के क्या करेगा वो 10 साल 20 साल 30 साल 40 साल, वो इससे पहले इतने को अपना दिल दे चुका हुआ है, लिहाजा उसकी शादी कामयाब नहीं हो सकती। इस्लाम ने जो कहा है कि ना महरम से ताल्लुक़ ना रखो बैचलर लाइफ में, उसकी वजह यही है ताकि तुम्हारी ज़िंदगी, तुम्हारी जवानी, तुम्हारी शादी, तुम्हारे बच्चे, तुम्हारी आखिरत, तुम्हारा ईमान सब महफूज रह सके। लेकिन ये बेचारा इसको पता ही नहीं है। अगर किसी नौजवान से पूछा जाए कि तुम्हारी फेसबुक में कितनी गर्लफ्रेंड है तो वो फ़ौरन हार्ट अटैक, 15 हैं, 20 हैं, 30 हैं मिसाल के तौर पर। लेकिन उससे पूछा जाए कि मौला के कितने खुतबात हैं नहजुल बलाग़ा में, फ़ौरन सर झुका लेगा। कितने खुतबे हैं, कितने लेटर्स हैं इमाम ने लिखे हैं, नहीं पता होगा उसको। क्यों? मोहब्बत है अली से, लेकिन नाकस मोहब्बत है। लेकिन अगर उसको महबूब कह दे कि तुम फलां रंग के कपड़े पहन के आना तो फलां रंग के कपड़े पहनेगा, और अगर उसके पास नहीं होंगे तो वो शान भाई से कहेगा यार अपनी फलां रंग की पैंट दे दो मैं उसे पहन के जाऊंगा, मेरा महबूब मुझे बुला रहा है। तो शान भाई कहेंगे तुमने पिछली दफ़ा भी धोखे नहीं दी थी, इस दफ़ा तुम्हें नहीं दूंगा मैं, नहीं, तुम दे दो बस मैं धोखे दूंगा, ये करके दूंगा वो करके दूंगा, ताकि मेरा महबूब खुश हो जाए, मैंने समाजत करेगा। तो हमारे असल महबूब और हीरो तो अहले बैत हैं, हम उनकी पैरवी के लिए क्यों तैयार नहीं होते, ये हमें सोचना चाहिए और उस पर गौर करना चाहिए। लिहाजा अगर हम चाहते हैं कि इमाम ज़माना की फ़ौज में शामिल हों तो फिर हमें सबसे पहले मार्फत हासिल करनी चाहिए अपनी अपनी सलाहियतों की और इमाम ज़माना की, और दूसरी बात ही कि अपनी नौजवानी की और अपनी सेहत की हिफाजत करनी चाहिए, ताकि इस नौजवानी और सेहत के ज़रिए से इमाम ज़माना के हाथ मजबूत करें। और आखिरी चीज़ कि हमें गुनाहों से दूरी इख्तियार करनी चाहिए, सच्ची तौबा करनी चाहिए, और ये सच्ची तौबा नौजवानी में आसान है, बहुत आसान है, बहुत आसान है। जैसे मैं कहूँ आप ये कोल्ड ड्रिंक पी रहे हैं, कितना आसान है पीना। इसी तरह अगर आप मेरी निगाह से देखें तो तौबा करना, पलटना बहुत आसान है। आपको वे नहीं मालूम सही, आपको तरीक़ा नहीं मालूम, इसलिए मुश्किल लगता है। लेकिन जो मुख्तलिफ तरीक़े से मुख्तलिफ दफ़ा अमल करके एक्सपर्ट हो जाता है, लिहाजा उसके लिए काम आसान हो जाता है। मिसाल के तौर एक रस्से पे चलना बगैर किसी सहारे के पहले पहले बहुत मुश्किल होगा। इंसान रेल की पटरी पे चलना शुरू करता है, फिर मुंडेर पे चढ़ना शुरू करता है, फिर दीवार पे चढ़ना शुरू करता है, तब जाके उसमें महारत आती है कि वो एक रस्से पर बगैर किसी सहारे के चल सके। लेकिन वो ऐसा ऐसा एक्सरसाइज करता है और वो एक्सपर्ट हो जाता है। तो हमें एक्सपर्ट बनने की ज़रूरत है कि हम गुनाहों को छोड़ें, हम गुनाहों को, और ये काम बहुत आसान है नौजवानी में। यानी सबसे आसान काम खुदा की तरफ पलटना है, सबसे आसान काम अहले बैत को अपने से राजी करना है, और ये काम हो सकता है। अब इसमें बहुत सारे सवालात हैं, गुंजाइश है सवालात की, डिस्कस की, बहस की, कि मसलन हम गुनाहों से कैसे बच सकते हैं, या गुनाह जो किए हैं उनसे कैसे दामन बचाएं, ये जो ख़राबी पैदा हुई हमारी रूह में उनको कैसे दूर किया जाए, हमारे जिस्म में जो उसके नुकसान आ गए हैं उसको कैसे दूर किया जाए, या इसी तरह मिसाल के तौर पर इमाम ज़माना अगर हमसे नाराज़ हैं तो हम उनको कैसे मना सकते हैं, इमाम ज़माना हमसे कैसे राज़ी हो सकते हैं, हम क्या काम करेंगे इमाम ज़माना हमारी तरफ मुतवज्जो हों। तो 2-3 काम मैं आपको बताता हूँ ताकि इमाम की तवज्जो आपकी तरफ हो। यकीनन ये बात याद रखें कि इमाम हम सब से मोहब्बत करते हैं और नौजवानों से बहुत ज़्यादा मोहब्बत करते हैं। एक नौजवान ने मुझसे पूछा कि आगा साहब मेरे गुनाह इतने हैं कि शायद इमाम ज़माना मुझे माफ़ करें। तो मैंने कहा बेटा तुम्हारा गुनाह हज़रत हुर के गुनाह से बढ़ के नहीं है। हज़रत हुर ने पानी बंद किया था, ख़याम को दूर लगाने पर मजबूर किया था, लेकिन फिर भी इमाम हुसैन ने माफ़ कर दिया। लेकिन तुमने अहले बैत पानी, तुमने जितने भी गुनाह किए हों, जितने भी गुनाह किए हों, तुम्हारा गुनाह हुर से बढ़कर नहीं। जब हुर को हुसैन सीने से लगा सकते हैं तो तुम नौजवान को भी इमाम ज़माना अपने सीने से लगा सकते हैं।